शुभ प्रभात तथा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मतेसँगै सञ्चुब्लनको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल भदौ 2 गते बिहिबार, नेपाल सम्बत 1142, अगस्ट 18 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
कंग्रेस सभापति देउवामाथि पार्टीभित्रैबाट दबाव, दाहाल भट्टराई र गौतम बीचको सहकार्यले थप अप्ठ्यारोमा।
पूर्व पदाधिकारी र आसेपासेलाई रकम बाँड्ने कार्यविधि खारेज, निर्वाचन भएको लाखौं खर्च गुपचुप राख्ने दाउमा उम्मेद्वारहरू।
नागरिकता विधेयक आज पारित गर्ने सरकारको तयारी, राष्ट्रपतिले पठाएको विधेयक जस्ताको तस्तै फिर्ता पठाइने।
काबुलको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा 21 जनाको मृत्यु, 60 बढी घाइते।
र बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि 40 खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौं टिक्ने, विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डोवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डोवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुबाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वाभिमान।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै काङ्ग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक कार्यक्रम मार्फत विरोधमा उत्रिएका छन्। पार्टीभित्र सभापति देउवाले एकलौटी गरेको र केन्द्रीय समितिले गरेका निर्णय पनि कार्यान्वयन गर्न नसकेको दावी गर्दै शेखर कोइराला पक्षले हिजो काठमाडौँमा सार्वजनिक कार्यक्रम मार्फत उहाँको विरोध गरेको हो। कोइराला पार्टीको 14 महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित हुनुभएको हो। पराजयपछि उहाँले पार्टीमा आफूले भागभण्डाको राजनीति नगर्ने बताउनु भएको थियो, तर समय बित्दै जाँदा उहाँ पनि भागभण्डाका पक्षमा देखिनु भएको छ। साथै कोइरालाले सभापति देउवाले इतर पक्षसँग समन्वय छलफल समेत नगरेको भन्दै असन्तुष्टि पोखिरहनु भएको छ। कोइराला पक्षले सभापति देउवाको कार्यशैली को प्रतिवाद गर्ने निर्णय यसअघि नै गरिसकेको छ। कोइरालाले आफूलाई देउवाले सभापतिको वरियता नदिएको, इतर पक्षमा महाधिवेशनमा पदाधिकारी प्रत्याशी बनेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित नगरेको र पार्टीका भातृ संगठनका प्रमुख तोक्दा परामर्श नगरेको गुनासो गर्दै आएका छन्। सभापति देउवाको कार्यशैली विरुद्ध असन्तुष्ट कोइराला निकट युवा तथा विद्यार्थीले हिजो राजधानीमा खबरदारी सभा गरेका छन्। स्थानीय तह निर्वाचनमा पनि देउवाले आफू निकटकालाई मात्रै उम्मेद्वार बनाएको भन्दै असन्तुष्ट कोइराला पक्ष मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि पेलाइमा पर्न सक्ने भयमा रहेको छ। यो भयलाई समेत चिर्न कोइराला पक्षका नेवी संघ, तरुण दल र महिला संघले आयोजना गरेको सभामा नेताहरूले देउबाको भारती संस्थामा एकलौटी गर्दा सिङ्गो पार्टी संगठनलाई क्षति पुगेको बताएका छन्। खबरदारी सभामा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई चलायमान राख्न भारती संस्थालाई पूर्णता दिन सभापतिलाई अधिकार दिएको बताउनु भएको छ। तापनि सभापति देउबाले भारती संगठन गठन र केन्द्रीय समितिलाई पूर्णता नदिएको उहाँले आरोप लगाउनुभयो। सभापति देउबाले गठन गरेका भारती संगठनहरूमा पनि एकलौटी गरेको आरोप लगाउँदै केसीले भन्नुभयो, हामीलाई अध्यक्ष नदिए उपाध्यक्ष दिनुस्, त्यो पनि नभए महामन्त्री दिनुस् भनेको, तर त्यसको सुनवाई भएन, यो दुःखद पक्ष हो। पार्टीभित्रै देउवा विरुद्ध खबरदारी शीर्षकमा आजको नागरिक दैनिकमा समाचार छ।
कम्युनिष्ट पार्टीहरूलाई जोड्दै वामपन्थी केन्द्र बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कसरत चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई गठबन्धनमा ल्याउन जोडबल गरिरहनु भएको छ। गठबन्धनका अन्य सहयात्री दलको अरुचिका बेच लोसपालाई गठबन्धनमा जोड्ने देउबाको जोड वामपन्थी केन्द्र बनाउने दाहालको कसरतले प्रदेश र प्रतिनिधि सभाको सेट बाँडफाँडमा कंग्रेस थप सकसमा परेको छ। जनता समाजवादी पार्टी जसपाबाट विभाजित बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग निर्वाचनमा सहकार्य गर्ने समझदारी गरेको भोलिपल्ट हिजो दाहालले एमालेबाट अलग मंगलबार दाहालले एमालेबाट अलग भई नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका नेता वामदेव गौतमलाई समेत आफ्नै मोर्चामा सामेल गराइसक्नु भएको छ। भट्टराई र गौतमले माओवादीकै चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेर निर्वाचनपछि माओवादीमै विलय हुने सन्देश दिएका छन्। लोसपालाई सके सरकारमै नभए पनि गठबन्धनमा सामेल गर्ने प्रधानमन्त्री देउवाको जोडप्रति जनता समाजवादी पार्टी जसपा सन्तुष्ट छैन। माओवादी पनि भित्रैदेखि सन्तुष्ट छैन, तर दाहालको वामपन्थी केन्द्र बनाउने कसरत चलेपछि देउबा लोसपालाई गठबन्धनमा ल्याउनुपर्ने दबावमा पर्नु भएको हो प्रधानमन्त्री निकट स्रोतले भन्यो। उहाँका अनुसार दाहालले कम्युनिष्ट समूहलाई एकता गरेर वामपन्थी ध्रुवको नेता बन्न खोजेपछि पुनः प्रधानमन्त्री हुने दौडमा रहेका देउबालाई चिसो पसेको छ। त्यसै कारण लोसपालाई गठबन्धनमा ल्याएर माओवादी बेगर पनि सरकार बनाउन सकिने संख्या पुर्याउने रणनीति उहाँले लिनुभएको छ। दाहाल भट्टराई गौतम सहकार्यले दबावमा देउबा कान्तिपुरमा समाचार छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कंग्रेस माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एजेण्डामा चलेको आरोप लगाउनु भएको छ। उहाँले कांग्रेसको कार्यकर्ता जस्तो भएको बताउँदै कांग्रेस प्रचण्डको कार्यकर्ता जस्तो भएको बताउँदै कांग्रेस नीति आचरण सिद्धान्त व्यवहार केहीमा पनि आफ्नो नभएको र उसले लोकतान्त्रिक व्यवहार पनि देखाउन नसकेको आरोप लगाउनु भएको हो। इतिहासमा पनि पटक पटक देश विरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको छ। ओलीले भन्नुभयो, बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनु भएको हो। कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि पछि हिँडेको भन्दै उहाँले कांग्रेसले देश हित विपरीत काम गर्दै आएको आरोप समेत लगाउनु भएको छ। माओवादी पार्टी भनेको प्रचण्ड ऐन कम्पनी हो। कांग्रेस ऐन कम्पनी प्रचण्ड कम्पनीको पछि पछि त्यही नीति व्यवहार र आचरणमा लुरु लुरु हिँडिरहेको छ, त्यसलाई तोड्नुपर्छ ओलीले भन्नुभएको छ। आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमाले सरकार गठन गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड माओवादी युद्धमा लडाइँ लडेका र मृत्यु भएका योद्धाहरूको शालिक नबनाई आफ्ना र आफन्ताको शालिक बनाएको आरोप समेत लगाउनु भएको छ। कांग्रेस माओवादीको एजेण्डामा हिँड्यो ओली, आजको नागरिक दैनिकमा समाचार छ।
मन्त्रीबाट अपमानजनक तरिकाले हटाइएको भन्दै एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिट ब्युरो सदस्य प्रेम आले र केन्द्रीय सदस्य किसान श्रेष्ठ पार्टी नेतृत्वसँग असन्तुष्ट छन्। चारैजना पार्टीको नियमित काममा फर्केका छैनन्। झाँक्रीले त सार्वजनिक रूपमै अध्यक्ष माधव कुमार नेपालसँग असन्तुष्टि पोख्नु भएको छ। खतिवडा, आले र श्रेष्ठ प्रत्यक्षतर्फका र झाँक्री समानुपातिक सांसद हुन्। उनीहरू एमाले नेताहरूसँग पनि नियमित संवादमा छन्। सोही कारण उनीहरू अहिलेकै पार्टीबाटै चुनाव लड्छन् कि अन्य पार्टीबाट भन्ने चर्चा एकीकृत समाजवादीभित्र चलिरहेको छ। तनहु एकका सांसद श्रेष्ठ पार्टी नेतृत्वसँगको तिक्तता सकिएकाले एकीकृत समाजवादीबाटै चुनाव लड्ने बताउनुहुन्छ। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार झाँक्रीलाई गुल्मी दुईबाट टिकट दिने सम्भावना छ। झाँक्रीले आफ्नो चाहना पनि गुल्मी नै रहेको बताउनुभयो। गठबन्धनमा सिट बाँडफाँड हुँदा क्षेत्र एक कंग्रेस र दुई एकीकृत समाजवादीले पाउने सम्भावना छ। मकवानपुरबाट चार पटक चुनाव जितेका खतिवडा यसपटक आफै उड्छन् वा श्रीमती मनु सिग्देललाई उठाउँछन् भन्ने चर्चा पनि एकीकृत समाजवादीभित्र छ। गठबन्धनमा भागभन्डा हुँदा डोटी कंग्रेसको भागमा परे आले एमालेतिर लाग्न सक्ने आकलन पनि छ। तर उहाँले एकीकृत समाजवादीबाटै चुनाव लड्ने तयारीमा रहेको बताउनु भएको छ। एकीकृत समाजवादीका एक पदाधिकारी पनि असन्तुष्ट चार सांसद अन्य पार्टीमा गएर टिकट पाउने सम्भावना नरहेको दावी गर्छन्। एमालेमा गएर टिकट दिन्छन् र ओलीले कि कंग्रेसमै प्रवेश गर्नु परे त्यसो गरे पनि टिकट पाउन झन कठिन हुन्छ। माओवादीमा गए पनि यही गठबन्धन हुँदासम्म सम्भव देखिँदैन उनले भने। जति बटारिए पनि उनीहरू अन्त जाने ठाउँ छैन। के गर्लान यसका चार पूर्व मन्त्री कान्तिपुरमा समाचार छ।
सरकारले पूर्व पदाधिकारीलाई आर्थिक सहायता र उपचार खर्चका नाममा दिँदै आएको सुविधा खारेज गर्ने भएको छ। पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति सहित पूर्व उच्च पदस्थ अधिकारीले राज्यको ढुकुटीबाट उपचार खर्च दिने व्यवस्था रहेको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि 2073 खारेज गर्दै मन्त्री परिषदले उपचार खर्च राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड 2079 स्वीकृत गरेको छ। गत जेठ 31 गतेको निर्णय अनुसार मापदण्ड राजपत्रमा प्रकाशित हुन भने बाँकी छ। सरकारले सत्ता शक्ति र पहुँचमा भएका तथा आसेपासेलाई मनपरी बाँड्दै आएको थियो। गृह मन्त्रालयका अनुसार राहत तथा उपचार खर्च बापत आर्थिक वर्ष 2072-73 16,40,35,000 2073-74 29,08,000 त्यसै गरी 74-75 31,80,27,000 रुपियाँ बाँडिएको थियो। यस्तै 75-76 13,04,95,000 रुपियाँ 76-77 9,11,67,000 रुपियाँ 77-78 7,93,67,000 रुपियाँ सहायता बापत वितरण गरिएको थियो। उक्त रकम मन्त्री परिषदको निर्णयमा गृह मन्त्रालयले वितरण गर्ने गरेको छ। 2078-79 बाँडिएको रकम भने सार्वजनिक गरिएको छैन। नयाँ मापदण्ड लागू भएपछि पहुँचका आधारमा रकम वितरणमा लगाम लाग्न सक्छ। मन्त्री परिषदबाट पड्के निर्णय गराएर आसेपासीले रकम बाँड्न सक्ने विषयमा भने नयाँ मापदण्ड मौन रहेको छ। पूर्व पदाधिकारी र आसेपासीलाई रकम बाँड्ने कार्यविधि खारेज। आजको कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। पोखरा महानगरपालिका 24 कास्की कोटमा गत वैशाख 18 गते बारीको पाठामा ठुल्ठुला भाँडामा खाना पाक्दै थियो। बिहान 10 बजेपछि गुरु र थुप्रै व्यक्ति आए। कोही बारीको डिलमा बसे, कोही कुनातिर र कोही बीचमा। ती सबैका थालथालमा भात, मासु, दाल र तरकारी बाँडियो। स्थानीय चुनावमा खटिएका कार्यकर्तालाई उम्मेद्वार पार्टीले घर दैलोपछि त्यसरी खाना खुवाएका हुन्। जो 50 जना भन्दा बढी थिए, सामान्यत प्रति व्यक्ति मासु भातको 300 रुपियाँ राख्दा पनि जम्मा खर्च एकै छाकमा 15,000 निस्किन्थ्यो। यद्यपि महानगरपालिका भइकन पनि कास्कीकोट ग्रामीण इलाका हुँदा उनीहरूले आफै खाना पकाउन जाँगर देखाएका थिए। बजारतिर भने त्यस्तो भएन। हरेक दिन घर दैलो र सभा समारोहमा खटिने कार्यकर्ता र समर्थकलाई उम्मेद्वार पार्टीले नै खाना खुवाए। चुनाव वैशाख 30 गते हुन्थ्यो। उम्मेदवारी दर्ता 11 र 12 गते, मनोनयन दर्तापछि 27 गतेसम्म प्रचार अवधि तोकिएको थियो। त्यसपछि भने मौन अवधि सुरु भयो। त्यसबेलासम्म कम्तीमा 50 जनालाई 300 रुपियाँ छाकले भात खुवाउँदा पनि दिनकै खर्च 30,000 हुन्छ। 15 दिनको प्रचार अवधिभर त्यो खर्च 4,50,000 हुन्छ। त्यो भयो यो भयो खानाको मात्रै। उम्मेद्वारले अन्य खर्च पनि गर्छन्। निर्वाचन आयोगले तोकेको सीमा भने निकै कम छ। महानगरपालिकाका वडाध्यक्ष उम्मेद्वारले 3,00,000 रुपियाँ मात्रै खर्च गर्न पाउँछन्। त्यसमा पनि कार्यकर्ता परिचालनमा खर्च गर्न पाउने भनेको 75,000 रुपियाँ मात्रै हो। चुनावमा गर्ने खर्चभन्दा कम सीमा आयोगले तोकेको भन्दै नेताहरूले बेला बेला आवाज उठाउने गरेका छन्, जसका कारण धेरै रकम खर्चे पनि आयोगमा सीमाभित्रको विवरण मात्रै बुझाउँछन्। धेरैले त त्यही पनि बुझाउँदैनन्। चुनावमा कति खर्चिन्छन् उम्मेद्वार शीर्षकमा अन्नपूर्ण पोस्टले समाचार छापेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक आज पारित गरिने भएको छ। गृहमन्त्री बालकृष्ण खानले प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ। बिहान 11 बजे बस्ने बैठकमा खानले सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2079 माथि पुनर्विचार गरियोस् भनी पहिलो प्रस्ताव राख्नुहुनेछ। प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्री नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नुहुनेछ। सभामुख अग्निप्रसाद सापकोटाले गत साउन 15 गते प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतबार संसदमै फिर्ता गरिदिनु भएको थियो। प्रमुख प्रतिपक्ष एमाले विधेयकको विरोध गरिरहँदा राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फर्काइदिएपछि सत्तारूढ गठबन्धनका नेताले राष्ट्रपतिले आफू पहिले आबद्ध रहेको एमालेको पक्षमा काम गरेको भन्दै विरोध गरेका छन्। गठबन्धनले संघीय संसदका दुवै सदनबाट जस्ताको तस्तै विधेयक पारित गरेर राष्ट्रपति कहाँ प्रमाणीकरणको लागि पठाउने निर्णय गरेको छ। सदनमा सत्ता गठबन्धनको बहुमत भएकोले बिहिबारको आजको बैठकबाटै नागरिकता विधेयक पारित हुनेछ। शीतल निवासले फिर्ता गरेको विधेयक तात्तातै जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणको लागि पुनः पठाउने गठबन्धनको निर्णयको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतको घमण्ड भन्दै आलोचना गर्नुभएको छ। दुवै सदनले पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकका यिनै प्रावधान राखेर ओली नेतृत्वको सरकार ल्याएको अध्यादेश भने राष्ट्रपति भण्डारीले नै एकै दिनमा 2078 जेठ 9 जारी गर्नुभएको थियो। नागरिकता विधेयक आजै पारित हुने पत्र पत्रिकामा समाचार छ।
गठन भएको 10 दिनसम्म पनि कार्यदलीय सीट बाँडफाँडको आधार र संख्यामा ठोस प्रगति गर्न नसकेपछि 5 दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ। सीट बाँडफाँडको आधार र संख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले हिजो बैठकमा प्रस्ताव पेश नगरेपछि गठबन्धनका शीर्ष नेताले बैठक बोलाइएको छ। बैठक आज बिहान 10 बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। गठन यथा कार्यदलका 4 बैठक बसेपछि सीट बाँडफाँडको आधारलाई लिएर कंग्रेस र अन्य 4 दलबीच सहमति बनेको छैन। सोही कारण साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामा छ। हिजो बसेको कार्यदल बैठकमा संयोजक सिटौलाले शीर्ष तहमा छलफल गरेर प्रारम्भिक खाका ल्याउने तयारी गरे पनि आधारको विषय नै टुङ्गो लाग्न नसकेपछि खाका प्रस्तुत हुन सकेन। मुख्य आधार नै टुङ्गिन नसकेपछि कसले कति सिट पाउने भन्ने विषयमा अन्यल देखिएको छ। कार्यदलले नसकेपछि सिट बाँडफाँडबारे आज शीर्ष तहमा छलफल। नयाँ पत्रिकामा समाचार छ।
देशभरका विभिन्न सामुदायिक विद्यालयले नेपालको संविधान विपरीत विद्यार्थीसँग विभिन्न बाहनामा रकम असुली गर्दै लाखौं ठगी गरेको पाइएको छ। सरकारले सामुदायिक विद्यालयमा कक्षा 12 सम्मको शिक्षा निशुल्क गरे पनि विद्यालयहरूले भने कक्षा 11 को भर्नाको क्रममा चर्को असुली गर्न थालेका हुन्। यसरी सर्वसाधारण र गरिब विद्यार्थी ठगिन थालेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले देशभरका सामुदायिक विद्यालयको असुली धन्दा विरूद्ध अनुसन्धान र छानबिन थालेको छ। यसै क्रममा अख्तियारले बुधबार मात्रै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 स्थित जननमुना माविले कक्षा 11 को प्रवेश परीक्षामा उत्तीर्ण भएकालाई भर्ना स्वरूप असुल गरेको 2,76,690 रुपियाँ नियन्त्रणमा लिएको छ। साथै अख्तियारले विद्यालयका रसिद लगायतका विभिन्न कागजात पनि बरामद गरेको छ। आजको राजधानी दैनिकमा समाचार छ।
नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारी आज बिहान टुङ्गो लगाउने भएको छ। पार्टीको हिजो बसेको स्थायी समिति बैठकले आज पदाधिकारी टुङ्गो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। हिजो बसेको बैठकमा केन्द्रीय समितिमा थप्नुपर्ने, पोलिट ब्युरोमा थप्नुपर्ने र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधिकारी टुङ्ग्याउने विषयमा विस्तृत छलफल गरेको महराले बताउनुभयो। केन्द्रीय समिति पोलिट ब्युरो र स्थायी समितिमा थप्नुपर्ने सदस्यहरूको टुङ्गो लगाउने र पदाधिकारी चयन गर्ने कुरा करिब टुङ्गोमा पुगेको छ। आज बिहान 8 बजे बस्ने यस बैठकले यसको टुङ्गो लगाउनेछ, प्रवक्ता महराले भन्नुभयो। पार्टीको 8 औं महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारीको टुङ्गो लगाउन नसकेको माओवादी केन्द्रले गत असार 3 साता बसेको केन्द्रीय समिति बैठक मार्फत पदाधिकारी टुङ्ग्याउने जनाएको थियो। पदाधिकारी चयन गर्ने समयमा महासचिवका दावेदार समेत ठानिएका अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत रूपमा बिचौलिया प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँमाथि बिचौलिया प्रवेश गराई करका दर हेरफेर लागेपछि उहाँमाथि संसदीय छानबिन सुरु भएकाले तत्काल पदाधिकारीको टुङ्गो लगाउने निर्णय टरेको थियो। महासचिवका दावेदार मध्ये शर्मा छानबिनपछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका कारण महासचिवका अर्का दावेदार पुनको सम्भावना बढेको नेताहरू बताउँछन्। माओवादी केन्द्रले आज पदाधिकारी टुङ्ग्याउने नागरिक दैनिकमा समाचार छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार शारदा प्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सन कम्पनी प्राली कालो सूचीमा पर्ने भएको छ। ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी कालो सूचीमा पर्ने भएको हो। जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै सडक विभागको निर्णय कार्यान्वयन फुकुवा भएको हो। यसअघि ललितपुर अदालतले कन्स्ट्रक्सन कम्पनी प्रालीलाई कालो सूचीमा नराख्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। ठेकेदार अधिकारीले सम्झौता अनुसार समयमा सडकको काम नगरेपछि सडक विभागले उनको कम्पनी सैलुङ कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो। विभागको निर्णय विरुद्ध ठेकेदार अधिकारीले ललितपुर जिल्ला अदालतमा रिट निवेदन दर्ता गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
छिटो बनेकै वर्ल्ड लिङ्क अब सबैको मुहारमा खुसी छाउने भयो किनकि सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो डिस होम फाइबर नेट आयो हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाई अथवा 98015 44000 सम्पर्क गर्नुहोस्। डिस होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। काठमाडौँबाट फोहोर बोकेर गएका 90 कन्टेनर बुधबार बन्चरे डाँडा पुगेका छन्। उनीहरूलाई बुधबार पनि प्रहरीको कडा सुरक्षाका बीच बन्चरे डाँडामा पुर्याइएको थियो। यसअघि मंगलबार पनि प्रहरी सुरक्षामै 186 कन्टेनर फोहोर बन्चरे डाँडामा पुर्याएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञान प्रसाद भुर्तेलको कमाण्डमा खटिएको टोली बुधबार सिस्टुल र बन्चरे डाँडामा परिचालन गरिएको थियो। सुरक्षार्थ खटिएका प्रहरी दिउँसो मात्रै पुगेकोले 1 बजेदेखि फोहोरका गाडी बन्चरी डाँडातर्फ गएका थिए। फोहोरका गाडी सहजै बन्चरी डाँडा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी मैनालीले बताउनुभयो। उहाँले प्रहरीकै भरमा फोहोर फाल्नुपर्ने व्यवस्था आउनु निकै दुःखद भएको अवस्था आउनु निकै दुःखद भएको समेत बताउनु भएको छ। हामीले सुरक्षा त दिन्छौँ उहाँले भन्नुभयो, तर यसरी सधैँ चल्दैन, फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान जनप्रतिनिधिले खोज्नुपर्ने उहाँको भनाइ छ। फोहोर फाल्न सुरक्षा फौजको भर, स्थानीय भन्छन् यो समस्या समाधानको तरिका होइन। आजको नयाँ पत्रिकामा समाचार छ।
C1J551 नम्बरको जेप हिजो शैल शिखर नगरपालिका छ उलानीमा दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ, 9 जना घाइते भएका छन्। कुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको जीप सडकबाट करिब 250 मिटर तल खसेको हो। उक्त घटनामा बझाङको मुङ्गल नगरपालिका 8 का पुने बोहरा, उज्जवल बोहरा, हिक्मत जागरी रैभान बोहरा र दम्फा देवी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरका अनुसार कालिका अर्जुन गाउँपालिका 3 का 50 वर्षकी गोमती धामी, 30 का गोमती धामी, वर्ष 42 की रूपा धामी, 21 वर्षका सुमन सिंह धामी, वडा नम्बर 6 की 40 वर्षकी रेवती धामी, महाकाली नगरपालिका 3 का 35 वर्षका रमेश लोहार, बैतडीको डिलासैनी गाउँपालिका 3 का 21 वर्षका प्रदीप राणा, बझाङको बुङ्गल नगरपालिका 8 का 68 वर्षका धनबहादुर जाग्री र महाकाली नगरपालिका 7 का 25 वर्षका दिलाराम कोली घाइते भएका छन्। जीप दुर्घटनामा 5 जनाको मृत्यु, दार्चुलाको समाचार आजका पत्र पत्रिकाले छापेका छन्।
राष्ट्रिय योजना आयोगको मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा ल्याइएको छ। राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा ल्याइएको विषयमा विरोध गर्दै आएको सत्ता गठबन्धनले तथ्याङ्क विभागलाई पनि प्रधानमन्त्रीको मातहतमा नै ल्याएको छ। तत्कालीन केपी ओलीको सरकारले यी 3 विभागलाई प्रधानमन्त्रीको मातहतमा ल्याएका थिए। तथ्याङ्क सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्री तथ्याङ्क विभाग जस्ता संस्थालाई स्वायत्त नै राख्नुपर्ने बताउनुहुन्छ। तथ्याङ्क विभाग किन ल्याइयो, प्रधानमन्त्री मातहत शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ। भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल 105 उद्योगले उत्पत्तिको प्रमाणपत्र लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो आर्थिक वर्ष 2077-78 भने 57 उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको थियो। यसअघि भने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या भने स्थिर जस्तै थियो। आर्थिक वर्ष 2076-77 65 र आर्थिक वर्ष 2075-77 61 उद्योगलाई उत्पत्तिको प्रमाणपत्र जारी गरिएको थियो। कारोबार दैनिकमा समाचार छ।
निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई सुरक्षा योजना तयार गरी आयोगमा बुझाउन निर्देशन दिएको छ। आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनको लागि उक्त निर्देशन दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउन निर्देशन दिएको हो। उक्त कार्यको लागि आयोगले 2064 सालदेखिकै मतदान स्थल र मतदान केन्द्रको तथ्यगत विवरण तयार गर्न सुझाव दिएको हो। गत स्थानीय चुनावमा सुरक्षाको कारणले 85 मतदान केन्द्रको मतदान रद्द गर्नु परेको थियो। आयोगले उक्त त्रुटि सुधार गर्न चुनावको तयारीकै क्रममा आवश्यक पहल कदमी लिएको छ। आजको गोर्खापत्रमा समाचार छ।
र निजी क्षेत्रबाट सरकार मातहत आउन लागेको पहिलो जलविद्युत आयोजनाको स्वामित्व हस्तान्तरणमा 2 वर्षदेखि अलमल भइरहेको छ। नर्वेको लगानी रहेको हिमाल पावर लिमिटेडले बनाएको खिम्ती जलविद्युत आयोजनाको 50% स्वामित्व हस्तान्तरण 27 असार 2077 नै आइपुग्नुपर्ने थियो। 60 मेगावटको यसो आयोजनाको 50% स्वामित्व निशुल्क रूपमा नेपाल विद्युत प्राधिकरणलाई दिनुपर्ने हो, तर 2079 साउन बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले खिम्तीको स्वामित्व हस्तान्तरण प्रक्रिया नटुङ्गिएको बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ। स्थानीय अधिकारीहरूका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा 21 जनाको मृत्यु भएको छ भने 60 जना भन्दा बढी घाइते भएका छन्। यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भने मृत्यु हुनेको संख्या फरक फरक उल्लेख गरेका छन्। काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी 17 रहेको मस्जिदमा बम विस्फोट भएको बताउनु भएको छ। घाइतेहरूलाई अस्पताल भर्ना गरिदिएको छ। विस्फोटमा मस्जिदका इमाम मौलाबी अमीर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ। बम विस्फोटमा घाइते हुनेमा बालबालिका समेत रहेका छन्। मस्जिदमा भएको बम विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन। शक्तिशाली विस्फोटको आवाज सुनेर नजिकैका भवनका झ्यालका सिसाहरू समेत फुटेको प्रत्यक्षदर्शीले बताएका छन्। विस्फोट स्थल गुप्तचर टोली खटिएको र अनुसन्धान जारी रहेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
र अब खेल समाचार। नेपाली राष्ट्र फुटबल टिमको बन्द प्रशिक्षण आज सुरु हुँदैछ। प्रशिक्षणका लागि नेपाली 40 सदस्य राष्ट्रिय टिमको प्रारम्भिक घोषणा यसअघि नै गरिसकेको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले केही दिन अघि नियुक्त गरेका कार्यवाहक प्रशिक्षक प्रदीप हुमा गाईले 40 खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्। प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण सेमजोङ, उपकप्तान रोहित चन्द, विमल घरती मगर, अञ्जन विष्ट, अनन्त तामाङ लगायत सुनियर अनुभवी खेलाडीलाई राष्ट्रिय टोलीमा डाकिएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मतायरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत 13 वैशाखमा प्रशिक्षण छाडेका 10 खेलाडीमध्ये सुमन लामा भने 40 सदस्य टिममा अटाएनन्। नेपालले आगामी असोज 2 साता बङ्गलादेशसँग 1 मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। मैत्रीपूर्ण खेल 11 असोजमा दशरथ रङ्गशालामा हुने कार्यतालिका रहेको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
कङ्ग्रेस सभापति देउबामाथि पार्टीभित्रैबाट दबाब, दाहाल भट्टराई र गौतम बीचको सहकार्यले थप अप्ठ्यारोमा।
पूर्व पदाधिकारी र आसेपासीलाई रकम बाँड्ने कार्यविधि खारेज, निर्वाचनमा भएको लाखौं खर्च गुपचुप राख्ने दाउमा उम्मेद्वारहरू।
नागरिकता विधेयक आज पारित गर्ने सरकारको तयारी, राष्ट्रपतिले पठाएको विधेयक जस्ताको तस्तै फिर्ता पठाइने।
काबुलको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा 21 जनाको मृत्यु, 60 भन्दा बढी घाइते।
र बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि 40 खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। समीक्षा र सन्चु बिदा हुन्छौ। नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।